أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين يا أيها الذين آمنوا استعينوا بالصبر والصلاة إن الله مع الصابرين ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون سورة البقرة آيات 156 و 155 ان آیات کا ترجمہ یہ ہے اے لوگ وہ لوگ جو ایمان لائے ہو صبر کے ساتھ اور نماز کے ساتھ صبر اور نماز کی دعا مانگو دونوں باتیں اس میں شامل ہیں صبر کے ساتھ خدا تعالیٰ سے مدد طلب کرو اور نماز کے ساتھ خدا تعالیٰ سے مدد طلب کرو اور صبر کے ساتھ صبر کی مدد طلب کرو اور نماز کے ساتھ نماز کی بھی مدد طلب کرو ان اللہ مع الصابرین یقیناً اللہ تعالیٰ صبر کرنے والوں کے ساتھ ہے ولا تقولوا لمن یقتل فی سبیل اللہ اموات اور انہیں جو خدا کی راہ میں مارے جائیں خدا کے راستے میں مارے جائیں مردے نہ کہا کرو بل احیاء بلکہ وہ تو زندہ ہیں لیکن تم شعور نہیں رکھتے یہ وہ آیات ہیں جیسا کہ ان کے ترجمے سے ظاہر ہے یہ شہداء کے ذکر کے عنوان کے طور پر اختیار کی گئی ہیں ایک سلسلہ شہداء کے ذکر کا جو میں نے شروع کر رکھا ہے آج بھی انشاءاللہ اسی سلسلے میں قادیان سے ہجرت سے پہلے جو شہادتیں ہوئی تھیں ان کا ذکر چلے گا حفاظت مرکز کے سلسلے میں قادیان اور اس کے نواح میں جو شہادات ہوئی ہیں ان کو جیسا کہ میں نے پچھلے خطبے میں بھی ذکر کیا تھا دوہرا امتیاز حاصل ہے کیونکہ مسلمانوں کے دفاع میں ان مسلمانوں کے دفاع میں جن کا قصور صرف مسلمان ہونا تھا جن کا قتل عام کیا جا رہا تھا ان کے دفاع میں احمدیوں نے ان کو بچانے کی خاطر جو جانے دی ہیں یہ غیر معمولی عظمت کی شہادت ہے اور جیسا کہ ان کا ذکر چلے گا آپ حیران ہوں گے کس بہادری کے ساتھ موت کو آنکھوں میں آنکھیں ڈال کر دیکھتے ہوئے وہ لوگ آگے بڑھے اور خدا کی راہ میں اپنی جانیں پیش کر دیں پہلا ذکر چمدار محمد اشرف صاحب شہید کا ہے جن کی تاریخ شہادت 2 ستمبر 1947 ہے مجھے افسوس ہے کہ ہماری تاریخ میں ان لوگوں کے متعلق تفصیلات اکٹھی نہ کی گئیں، لیکن اب جو سلسلہ شروع ہوا ہے اس کے نتیجے میں بہت سے شہداء کے پسماندگان خود وہ اطلاعیں بھجوا رہے ہیں جو ہماری تاریخ میں اس وقت محفوظ نہیں. وہ لکھ رہے ہیں کہ ہم ان کے بچے کتنے تھے، کہاں کہاں گئے، اللہ تعالیٰ نے ان سے کیا سلوک کیا، دشمنوں سے کیا سلوک کیا وغیرہ وغیرہ. غزے کے اس مبارک سلسلے کے نتیجے میں ایک اور سلسلہ معلومات کا اکٹھا ہونا شروع ہو گیا ہے، جس کے نتیجے میں ہماری تاریخ اور زیادہ سنورتی ہوئی دکھائی دے رہی ہے. جمعدار محمد اشرف صاحب کے متعلق تاریخ احمدیت میں حضرت مرزا بشیر احمد صاحب کے روز نامچے کے حوالے سے یہ درج ہے کہ 2 ستمبر 1947 کو مسلمانوں کے گاؤں سٹھیالی پر، جہاں خود حفاظتی کے خیال سے علاقے کے اور کئی مسلمان دیہات بھی جمع تھے، بہت بڑا گاؤں تھا سٹھیالی مسلمانوں کا، اور وہاں ارد گرد کے دیہات کے مسلمان بھی پناہ کے لیے اکٹھے ہو گئے تھے. وہاں سکھوں کے حملے کا آغاز ہوا ہے، اور اس حملے کے دوران جمعدار محمد اشرف صاحب ان مسلمانوں کی حفاظت کے لیے جو سٹھیالی بھجوائے گئے تھے وہاں برین گن کے فائر سے شہید ہوئے. جمعدار صاحب مرحوم احمدیہ کمپنی 8/15 پنجاب ریجیمنٹ سے جنوری 1947 میں فارغ ہوئے تھے اور قادیان تشریف لے آئے تھے. 26 اگست 1947 کو آپ نے حفاظت سلسلہ کے لیے اپنی خدمات پیش کیں. 26 اگست کو جناب کیپٹن شیرولی خان صاحب کے حکم سے صوبیدار عبد المنان صاحب دہلوی، عبدالسلام صاحب سیالکوٹی، حوالدار میجر محمد یوسف صاحب گجراتی، محمد اقبال صاحب اور عبد القادر صاحب کھارے والے، غلام رسول صاحب سیالکوٹی، فضل احمد صاحب اور عبدالغفار صاحب ان کے ہمراہ یہ سٹھیالی پہنچے، جہاں سکھوں نے رائفل، سٹین گن، برین گن اور گرینیڈ کا بے دریغ استعمال کیا. جمعدار محمد اشرف صاحب اور صوبیدار عبد المنان صاحب دہلوی اور محمود احمد صاحب عارف تینوں بڑی بہادری اور دلیری اور جرأت سے دفاع کر رہے تھے کہ یکایک برین گن کا ایک برسٹ جمعدار محمد اشرف صاحب کے ماتھے پر لگا اور موقع پر ہی شہید ہو گئے. دوسری شہادت جس کا ذکر تاریخ میں ملتا ہے وہ میاں علم الدین صاحب کی ہے. تاریخ شہادت 6 ستمبر 1947. آپ کی پیدائش غالباً 1898 کی ہے. آپ ننگل باغبان نزد قادیان میں کچھ عرصہ سکونت پذیر رہے، پھر 1932 میں قادیان منتقل ہو گئے، اولاً حلقہ مسجد مبارک اور پھر حلقہ مسجد فضل میں سکونت اختیار کی. آپ کو تبلیغ کا بہت شوق تھا. ہر سال اس سلسلے میں گرمیوں کے موسم میں دریائے بیاس کے پار اپنے رشتہ داروں اور دوستوں کو ملنے کے لیے ضرور جایا کرتے تھے. آپ کی تبلیغ کی بدولت ان میں سے بعض کو قبولیت احمدیہ کی توفیق ملی. آپ مولانا جلال الدین صاحب قمر کے والد تھے. واقعہ شہادت یوں بیان ہوا ہے کہ قادیان پر جب پولیس اور فوج کی مدد سے جتھوں نے حملے شروع کیے تو فوج قادیان پر کرفیو لگا دیتی تھی اور اہل قادیان کو قانونی زنجیروں میں جکڑ کر غیر مسلم جتھوں کو کھلا چھوڑ دیتی تھی کہ وہ من مانی کریں، لیکن اس کے باوجود غیر مسلم جتھوں کو اہمیوں کا مقابلہ کرنے کی ضرورت نہ ہوتی تھی. کچھ تو ویسے ہی اللہ تعالیٰ کا وعدہ تھا کہ روپ کے ذریعے مدد دی جائے گی. اصل تو یہی ہے جو وعدہ ہم نے بارہا پورا ہوتے دیکھا ہے، لیکن اس مدد دینے کے ساتھ تعلق میں غیروں کا جھوٹ بھی شامل ہو جایا کرتا تھا جو ان کے خلاف کام کرتا تھا. اس قدر کثرت سے انہوں نے قادیان کے اسلحہ کے متعلق مشہور کر رکھا تھا کہ سکھ باوجود جتھوں کے, باوجود اس کے کہ فوج اور پولیس کی اعانت ان کو حاصل ہوتی تھی, جب بھی لڑتے تھے اور ذرا ان کو خطرہ ہو کہ اب قادیان سے اسلحہ نکل کے ان پر جوابی حملہ ہونے والا ہے تو ڈر کر بھاگ جایا کرتے تھے. مگر اس دوران جب کہ لڑائی ہو رہی ہوتی تھی, اس وقت ان کو یقیناً موقع مل جاتا تھا بہت لوگ احمدیوں کو شہید کرنے کا اور بعض دوسرے غیر احمدی مسلمانوں کو شہید کرنے کا. یہ جو واقعہ میں بیان کر رہا ہوں یہ غالباً 6 ستمبر 1947 کو جب قادیان پر ایک بہت بڑا حملہ ہوا ہے اس وقت کا ہے. اس کا حملے کا زور زیادہ تر حلقہ مسجد فضل پر پڑا تھا, مستورات اور بچوں کو محفوظ مقامات پر پہنچا دیا گیا تھا. یعنی احمدی والنٹیئر جو خدمت کر رہے تھے انہوں نے ہر قسم کے خطرہ مول لے کر تمام مستورات اور بچوں کو وہاں سے نکال لیا تھا. مولانا جلال الدین قمر بیان کرتے ہیں کہ میرے والد صاحب اپنے گھر کے بالا خانے پر بیٹھے ہوئے تھے. اس گھر کے سامنے ایک منزلہ کچے مکانات تھے. ایک سکھ پولیس مین ان گھروں کی چھتوں پر چڑھ آیا. بالا خانے کی کھڑکی اس طرف کھلتی تھی. قانون کے اس محافظ کی نظر میرے والد صاحب پر پڑی. غالباً وہ اپنے افکار میں مگن تھے اور ان کی نظر پولیس مین پر نہیں پڑی. اس پولیس مین نے اچانک گولی چلا دی اور انہوں نے اپنے خون میں لت پت ہو کر تڑپ تڑپ کر جان دے دی. ان اللہ ان اللہ راجعون. آپ کی شہادت کا منظر ایک دوسرے بالے خانے پر بیٹھے ہوئے ایک احمدی دوست دیکھ رہے تھے, جن میں چوہدری محمد حسین صاحب کلرک نظام الجائیداد بھی تھے. انہیں موجود احمدیوں نے نماز جنازہ پڑھ کر تن کے کپڑوں میں ان کو دفنا دیا. اس سلسلے میں میں ضمناً ذکر کر دینا چاہتا ہوں کہ جو لوگ اپنے اپنے گھروں میں بیٹھے ہوئے تھے باوجود اس کے کہ خطرہ بہت سخت تھا, وہ حضرت خلیفۃ المسیح ثانی کے حکم کے بنا پر بیٹھے ہوئے تھے. اس لیے خواہ انہوں نے مقابلے میں حصہ لیا ہو یا نہ لیا ہو, بڑی دلیری کے ساتھ اس خیال سے کہ قادیان کا یہ تاثر نہ پڑے کہ قادیان کے باشندے اپنے مکان چھوڑ کر بھاگ رہے ہیں, جس کے نتیجے میں بہت بڑا ریلہ قادیان کے اوپر آ سکتا تھا, اس خطرے کو دور کرنے کی خاطر حضرت مسلم موعود رضی اللہ تعالیٰ عنہ نے حکم دیا تھا کہ ہر احمدی اپنے مکان پر ٹھہرا رہے, صرف وہ آئیں, وہ حرکت کریں, اپنے مکان سے باہر جائیں جن کو باقاعدہ نظام جماعت کے تحت کسی مصلحت کے پیش نظر نکالا جائے, اور خصوصاً ان میں عورتیں اور بچے شامل ہوا کرتے تھے. اس لیے ان اکیلے کے لوگوں کا اپنے گھروں میں بیٹھے رہنا یقیناً ایک بہت عظیم شہادت ہے, کیونکہ سلسلے کے وقار کی خاطر انہوں نے اپنی جان کا خطرہ مول لیا ہوا تھا. ایک اور بزرگ سید محبوب عالم صاحب بہاری کی شہادت کا واقعہ بھی یوں درج ہے کہ 19 ستمبر 1947 کو سید محبوب عالم صاحب بہاری, جن کا خاندان اس وقت انگلستان میں بسر اور ہر جگہ اور بھی ہوگا لیکن انگلستان میں خصوصیت کے ساتھ ان کی اولاد بس رہی ہے, سید صاحب ایک نیک اور بہت بے نفس بزرگ تھے. 14 ستمبر 1947 کی صبح کو نماز کے بعد ریلوے لائن کے ساتھ سیر کے لیے گئے. اب بہادری دیکھیں, باوجود اس کے حالات بے انتہا خراب تھے, گھروں میں ٹھہرانے کا حکم تھا مگر بزدلی کے ساتھ نہیں ٹھہرے, جو سیر کا دستور تھا اس کو جاری رکھا اور ریلوے لائن کے ساتھ باقاعدہ صبح سیر پہ جایا کرتے تھے. لیکن ڈی اے وی اسکول قادیان کے قریب موزہ رامپور کے مقابل پر کسی نے انہیں گولی کا نشانہ بنایا. شروع میں تو انہیں لاپتہ تصور کیا جاتا رہا کیونکہ وہ جو احمدی والنٹیئرز کے دستے جایا کرتے تھے اس مکان میں ان کا وجود نہیں دیکھا گیا. اس مکان میں ان کو نہ پا کر یہی سمجھتے رہے کہ لاپتہ ہیں، شاید کسی اور کے مکان میں چلے گئے ہوں. مگر اس واقعے کے 3 دن کے بعد ایک مسلمان دیہاتی نے جو پناہ گزین کے طور پر باہر سے آیا ہوا تھا، سید صاحب کے داماد سید صادق حسن صاحب کو بتایا کہ میں نے اس حلیہ کی ایک مسلمان کی نعش جس کے گلے میں نیلا کرتا تھا، اور یہ نیلا کرتا انہوں نے ہی پہنا ہوا تھا، ریلوے لائن کے قریب پڑی بھی دیکھی تھی. انا للہ وانا الیہ راجعون. بس ان کی لاش کا 3 دن کے بعد پتہ چلا اور ان کو دفنانے کا بھی کوئی انتظام نہ ہو سکا. شمسہ سفیر صاحب لندن سے بیان کرتی ہیں کہ میرے نانا جان سید محبوب عالم صاحب اور ان کے بھائی سید محمود عالم صاحب جب انہوں نے احمدیت کے پیغام سنا تو بہار سے پیدل چل کر قادیان آئے تھے. یہ جو واقعہ ہے اس کا میں نے دوبارہ انگلستان سے پتہ کروایا ہے، کیونکہ جہاں تک جماعت کی تاریخ محفوظ ہے میں نے اصل رجسٹر پڑھے ہیں جن میں ابتدائی احمدیوں کے صحابہ کے بڑے عظیم الشان واقعات درج ہیں کہ کس طرح انہوں نے غیر معمولی قربانی کا مظاہرہ کرتے ہوئے قادیان آ کر حضرت مسیح علیہ السلام کی بیعت کی. مجھے یہ خیال تھا کہ غالباً سید محبوب عالم صاحب بھی انہی میں سے ہیں. چنانچہ انگلستان سے جب تصدیق کرائی گئی تو شمسہ سفیر صاحبہ نے یہ تصدیق بھیجی ہے کہ اولاد میں ان کی صرف ایک ہی بیٹی تھی جو میری والدہ تھی، ان کا نام سلمہ تھا. 15 برس کی عمر میں ان کی شادی سید صادق علی صاحب سے ہوئی تھی. قادیان پیدا آنے کے متعلق لکھتی ہیں کہ جب انہوں نے بہار میں احمدیت کا پیغام سنا تو بہار سے پیدل چل کر قادیان آئے اور ان کے پاؤں سوج گئے. غریب خاندان تھا، سفر خرچ نہیں تھا. یہ بہت مختصر سی بات انہوں نے لکھی ہے جو رجسٹر کا حوالہ میں نے دیا ہے، جس کی تفصیل انشاءاللہ جلسہ سنانا پر میں سناؤں گا. بہت ہی عظیم شان واقعہ ہے، حیرت انگیز قربانی ہے. بہار سے چل کر پیدل ریلوے لائن کے ساتھ ساتھ ننگے پاؤں، زخمی پاؤں جو ہر روز سوج جایا کرتے تھے زخموں سے، اس کے باوجود حضرت مسیح علیہ السلام کا پیغام سنا تھا، صرف آنکھوں دیکھنے کا شوق تھا. اس حالت میں ایک قادیان آئے، بس ان کی شہادت عظیم واقعہ ہے جس کو کبھی نظر انداز نہیں کیا جا سکتا. جیسے بہادر پہلے تھے ویسے ہی شہادت کے دوران بھی بہادری ثابت ہوئے. ایک شہادت مکرم سلطان عالم صاحب کی تاریخ میں درج ہے. عزیز سلطان عالم صاحب 26 نومبر 1922 کو پیدا ہوئے. 1938 میں تعلیم اسلام ہائی اسکول قادیان سے درجہ اول میں میٹرک پاس کیا. اس عرصے میں تحریک جدید بورڈنگ ہاؤس میں داخل رہے. اس چھوٹی سی عمر میں ہی باقاعدہ تہجد گزار تھے. بعد ازاں گجرات سے امتیاز کے ساتھ ایف اے پاس کیا اور سی ایم اے کے مقابلے کے امتحان میں کامیاب ہو کر ملازم ہو گئے. 1942 میں وصیت کی. پھر حضرت خلیفہ المسیح ثانی کے حکم پر اپنی جائیداد وقف کر دی. جون 1947 میں آپ کو مہمان خانے میں معاون ناظر ضیافت کے طور پر تعینات کیا گیا. یہ چونکہ وقف کر کے آ گئے تھے اور قادیان میں معاون ناظر ضیافت کے طور پر ان کی تقرری ہوئی تھی جو انہوں نے بڑی جانفشانی سے ادا کی. 19 ستمبر 1947 کی ایک چٹھی میں جو 25 ستمبر کو گولے کی پہنچی مرحوم نے لکھا، حضور کا حکم ہے کہ عورتوں اور بچوں بھیج دو اور خوب ڈر کر مقابلہ کرو. ہم تو حضور کے حکم کے مطابق خون کا آخری قطرہ بہانے کے لیے یہاں بیٹھے ہیں. واقعہ شہادت. 4 اکتوبر 1947 کو کرفیو اٹھنے کے بعد جب بعض بیرونی محلوں میں رہنے والے احمدی اپنے مکانوں کی دیکھ بھال کے لیے باہر جانے لگے تو بڑے بازار کے اختتام پر جو ریتی چھلہ سے ملتا ہے عین دن دہاڑے برسر بازار 7 احمدیوں کو گولی کا نشانہ بنایا گیا. ان میں میاں سلطان عالم صاحب بھی بی اے نائب ناظر ضیافت بھی تھے. اور جب بعض لوگ شہید ہونے والے احمدیوں کی لاشوں کو اٹھانے کے لیے آگے بڑھے تو ان کو بھی گولی کا نشانہ بنایا گیا. اب اس شہید کے مزید تعارف کے طور پر میں بیان کر رہا ہوں کہ یہ شہید مکرم پیر عالم صاحب وقف زندگی کے حقیقی بھائی تھے. پیر عالم صاحب میرے دفتر میں پرائیویٹ سیکرٹری کے دفتر میں ہمہ وقت خدمت کے لیے تیار رہتے ہیں. رات 12 بجے یا 1 بجے تک ہماری بعض علمی مجالس رہی ہیں, بعض 2 بجے تک. سب لوگ چھٹی کر جاتے تھے مگر پیر صاحب نے کبھی چھٹی نہیں کی. صبح ہمارے مختلف کارکنوں کے آنے سے پہلے میں اپنے دفتر پہنچ جاتا ہوں اور کبھی بھی نہیں ہوا کہ میں پہنچا ہوں اور پیر صاحب موجود نہ ہوں. تو اللہ تعالیٰ کے فضل سے ان کا بھائی تو شہادت کا رتبہ پا گیا لیکن پیر صاحب نے بھی جیتے جی وقت کا حق ادا کر کے اللہ کے حضور یقیناً بہت رتبے پائے ہیں. نور اسپتال کے قریب جس گڑھے میں آپ کو دفن کیا گیا وہاں اب کتبہ بھی نصب کر دیا گیا ہے. نور اسپتال کے قریب یہ جو شہید ہوئے تھے ان کو بعد میں موقع پا کر جتنے بھی شہید تھے اکٹھا ایک گڑھا بنا کر اس میں دفن کیا گیا تھا. اب اللہ تعالیٰ کے فضل سے وہاں قطبہ نصب کر دیا گیا ہے تاکہ میں اس لیے بتا رہا ہوں کہ قادیان جانے والے جب جائیں تو وہاں بھی دعا کے لیے جایا کریں. شہید نے بوڑھے والدین, نوجوان بیوہ, بنت ڈاکٹر عمر دین صاحب افریقی ساکن گجرات اور 2 بیٹے خلیل احمد اور نعیم احمد بطور پسماندگان چھوڑے ہیں. اب ایک اور شہادت کا ذکر کرتا ہوں جو مکرم مرزا احمد شفیع صاحب کی ہے جن کا بیٹا یہاں جرمنی میں ہے مرزا مسیح احمد صاحب, ان کو آپ اکثر لوگ جانتے ہوں گے. مرزا احمد شفیع صاحب مرزا محمد شفیع صاحب کے صاحبزادے تھے. 1913 میں پیدا ہوئے. آپ نے اعلیٰ نمبروں سے میٹرک پاس کیا, ایف اے اور بی اے میں ڈبل میتھ لے کر اعلیٰ نمبروں سے ڈگری حاصل کی. شہادت کے وقت آپ تعلیم اسلام ہائی اسکول قادیان میں بطور استاد کے اپنے فرائض سر انجام دیتے رہے. سلسلے کی خدمت کو اپنا شعار بنایا. نماز با جماعت اور خدا الحمدیہ کے کاموں میں بہت دلچسپی لیتے تھے. ہر قسم کے چندوں اور خصوصاً تحریک جدید میں ہر سال اضافے کے ساتھ حصہ لیا کرتے تھے. اپنی زندگی کے آخری لمحات تک اپنے فرائض کو نہایت آسان طور پر نبھاتے رہے. اب میں ان کے خاندان کا تعارف کرواتا ہوں. ان کے والد حضرت مرزا محمد شفیع صاحب رضی اللہ تعالیٰ عنہ محاسب صدر انجمن احمدیہ تھے. مجھے بچپن میں پارٹیشن تک وہاں ان کا ہمیشہ دیکھنا یاد ہے. بہت ہی مستعد کارکن تھے اور ہمیشہ اعلیٰ درجے کی صلاحیتوں کا نمونہ دکھاتے ہوئے محاسبے کا کام کیا ہے. ان کا مزید تعارف یہ ہے کہ حضرت میر محمد اسماعیل صاحب رضی اللہ تعالیٰ عنہ کے خسر تھے. یعنی حضرت مرزا محمد شفیع صاحب حضرت میر محمد اسماعیل صاحب رضی اللہ تعالیٰ عنہ کے خسر تھے اور انہی کی بیٹی سے آگے حضرت میر محمد اسماعیل صاحب رضی اللہ تعالیٰ عنہ کی ساری نسل جاری ہوئی ہے. جو دوسری بیگم تھیں बड़ी अम्मा, उनको अच्छी अम्मा कहा करते थे, उनसे कोई औलाद नहीं थी, लेकिन वो इनकी औलाद से भी माँ की तरह मोहब्बत करती थी, बल्कि बाज इनके बच्चे उन्हीं के पास पले हैं। हजरत छोटी आपा यानी उम्मे मतीन के ये सब हकीकी भाई थे मिर्जा अहमद शफी साहब। इनकी बेवा मिर्जा अहमद शफी साहब की अमतुर रहमान साहिबा रब्बा में होती हैं, जिनके साथ उनकी बेटी अमतुल बासित रहती हैं। उनकी एक बेटी लंदन में है, जिनके बच्चे आगे फिर खिदमत दीन की तौफीक पा रहे हैं। फजल और शीला दो नाम खास तौर पर काबिल जिक्र है, जिन्होंने जमात की इल्मी खिदमात में बहुत भरपूर हिस्सा लिया है, और जो भी रिसर्च के काम में इनके स्कूल करता हूँ बड़ी तनदही से अदा करते हैं। इंग्लिस्तान की जमात में ये दो नाम काफ़ी मशहूर हैं। इनके बेटे मिर्ज़ा वसी अहमद, जैसा कि मैंने बयान किया है, यहाँ जर्मनी में हैं और काफ़ी लंबे अरसे से साहिब फराश हैं, और बड़ी हिम्मत से वो मुकाबला कर रहे हैं बीमारी का। उनकी बेगम भी उनकी बहुत खिदमत कर रही हैं। आप सबको मैं इन सब के लिए दुआ की दरख्वास्त करता हूँ, इन सब के लिए दुआ की तरफ तवज्जो दिलाता हूँ। अब एक शहादत, बल्कि कई शहादतों का जिक्र, जो फैज़ मोहम्मद साहिब, जोहरा बीबी साहिबा, अब्दुल जब्बार साहिब और फैज़ मोहम्मद साहिब की 4 साल बच्ची की शहादतें हैं, अब इनका जिक्र मैं करता हूँ। मुकर्रम ठेकेदार अब्दुल रज़ाक साहिब बयान करते हैं कि फैज़ मोहम्मद साहिब श्री गोविंदपुरा के रहने वाले थे। आपके वालिद का नाम नबी बख्श था, मेमार का काम किया करते थे। इनकी शहादत से एक रात कबल कादियान पर इंडियन आर्मी ने बहुत ज़बरदस्त फायरिंग की, और सुबह फजर के बाद सिख जत्थे ने हमला कर दिया। इस तरह हिंदुस्तानी फौज पहले सिख जत्थों के लिए रास्ता तैयार किया करती थी, फिर उसके अकब में ये हिंदुस्तानी जत्थे हमलावर हो जाया करते थे। कहते हैं हम तो वहाँ से हिजरत करके बोर्डिंग में मुंतकिल हो चुके हो गए थे, मगर फैज़ मोहम्मद साहिब ने अहले खाना समेत अपना मकान ना छोड़ा और वहीं मुकीम रहे। अब ये भी वही गुरु है, क्योंकि इमाम का हुक्म था कि अपने मकानों पर कायम रहो, इसलिए यकीनी तौर पर हमले की खबर पाने के बावजूद ये अल्लाह ताला के फजल से अपने मकान पर डटे रहे। जिस वक्त हमारे मकान पर हमला हुआ तो हम घर के आखिरी दरवाजे से 100 के करीब अफराद निकलकर बोर्डिंग जा चुके थे। यानी ये बयान दे रहे हैं ठेकेदार रज़ा साहब कि हम जा चुके थे, ये बाद में शहीद हुए हैं। कहते हैं हमें पंडित मोहम्मद अब्दुल्ला साहब ने इत्तला दी कि फैज़ मोहम्मद साहेब, उनकी अहलिया जोरा बीबी साहिबा, उनके जवान साल बेटे अब्दुल जब्बार साहेब और एक 4 साल बच्ची को सिखों ने तलवारों और बच्चियों से शहीद कर दिया। इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन। एक शहादत मलक हमीद अली साहब की भी मजकूर है, तारीख में दर्ज है, मगर इसकी तफासील मौजूद नहीं है। इस खुतबे के सिलसिले का एक ये भी फ़ायदा पहुंच रहा है और पहुंचेगा कि अब जो भी इनके अजीज़ सुनेंगे वो इंशाल्लाह इनके मुतालिक तफसीली मालूमात मजीद मुहैया कर देंगे। मलक हमीद साहब के मुतालिक जो कुछ मालूम है वो ये है कि मुकर्रम मलक बशीर अहमद साहब पुंजाही के फर्जंद और जनाब मलक गुलाम फरीद साहब रहमतुल्लाह ताला एमए के रिश्ते में भतीजे थे। आपको मिलिट्री ने पकड़ा और हाई स्कूल कादियान के पीछे ले जाकर गोली मारकर शहीद कर दिया। एक शहीद का नाम मास्टर अब्दुल अजीज है, इनके मुतालिक भी तफसीलात मालूम नहीं हो सकी, लेकिन जो मालूम है मुख्तसर सी वो मैं बयान कर देता हूँ। आप नंगल बागबाना मुत्तसिल कादियान के रहने वाले थे, लाहौर से वापस आ रहे थे, कादियान नहीं पहुंच सके। ये लाहौर से इसी गरज से वापस आ रहे थे कि हजरत मुस्लिम मौत का हुक्म था कि कादियान वाले कादियान ना छोड़े, इसलिए बावजूद इसके कि बाहर महफूज जगह पहुंच चुके थे, फिर भी कादियान वापसी का फैसला किया हुआ था। इनके मुतल्लिक यकीनी तौर पर पता नहीं चल सका कि कैसे शहीद हुए, मगर जब कुछ अर्सा गायब रहे तो रवायत यह बयान की जाती है कि बटाले में इनको शहीद किया गया था। मास्टर अब्दुल्लाजी साहब किसी वक्त मदरसे अहमदिया में मुदर्रिस भी रहे हैं। अब दो ऐसी शहादतें हैं जिनका जिक्र खुसूसी से खुसूसी तौर पर हजरत मुस्लिम मौऊद ने अपने मजमून कादियान की खूनरेज जंग में किया है। हजरत मुस्लिम मौऊद ने इन अल्फाज में जिक्र किया कि कादियान के मरकजी हिस्से पर जो हमला हुआ उसमें एक शानदार वाकया हुआ है। बहुत से वाकयात में इस वाकया को खसूसियत के साथ हजरत मुस्लिम मौऊद ने एक शानदार वाकया बयान किया है। क्यों? इसलिए कि जो कुरून उला की कुर्बानियों की याद दिलाता है। जब हमला करते हुए पुलिस और सिख शहर के अंदर घुस आए और शहर के मगरबी हिस्से के लोगों को मार पीट कर खाली कराना चाहा, और वो लोग जो मशरकी हिस्से में मुंतकिल हो गए, तो मालूम हुआ कि गली के पार एक घर में 40 औरतें जमा थीं जो वहीं रह गई हैं। हमारे मगरिब में कादियान में हिंदुओं के मोहल्ले थे और वहीं अहमदी भी पहले आबाद हुआ करते थे, तो जब ये खतरा हुआ तो उन अहमदियों को महफूज जगह पहुंचाने का वक्त पूरी तरह ना मिल सका और वहीं बाज़ घरों में वे इकट्ठे हो गए और हसब तौफीक वॉलंटियर्स उनको लेके आते रहे। ये पस मंज़र है जिसमें यह वाकया हुआ है। चुनाचे हज़रत मुस्लिम मौऊद लिखते हैं, शहर के मगरबी हिस्से के लोगों को मार पीट कर जगह खाली करवानी शुरू की, यानी फौजों ने, पहले फौजियों ने और पुलिस ने ये काम शुरू किया, और वो लोग मशरकी हिस्से में मुंतकिल हो गए, यानी मगरबी हिस्से से जो एमडियों वाला हिस्सा था मकसद की उसमें मुंतकिल हो गए। उस वक्त मालूम हुआ कि गली के पार एक घर में 40 औरतें जमा थीं जो वहीं रह गई हैं। बाज अफसरान को निकलवाने के लिए गली के सिरे पर जो मकान था वहाँ बाज अफसरान उनको निकलवाने के लिए गली के सिरे पर जो मकान था वहाँ पहुँचे और उनको निकालने के लिए दो नौजवानों को भेजा। फट्टे लगाकर एक आर्जी सा पुल बना लिया जाया करता था, तो फट्टों पर से ये गुजर के गए हैं। हाँ, जो मकान वहाँ भिजवाया उनको, गली पार करके लोगों को वापस लेके आए, दो नौजवानों को भेजा। ये नौजवान जिस वक्त गली पार करने लगे तो सामने की छतों से पुलिस ने उन पर बेतहाशा गोलियां चलानी शुरू की और वो लोग वापस घर में आने पर मजबूर हो गए। तब लकड़ी के तख्ते मंगवाकर, ये गालबन लकड़ी के तख्ते बाद में मंगवाए गए हैं, पहले नीचे से जाने की कोशिश की होगी आम गली में से, लेकिन वहाँ ऐन लोगों के निशाने में थे और खतरा था कि शायद कोई भी बच नहीं सकेगा, इसलिए इसके बाद ये तरकीब सूझी किसी को कि लकड़ी के फट्टे लगाए जाएं और बहुत तेज़ी से छलांग लगाकर उन फट्टों पर से गुजर जाया जाए। जो नौजवान इस काम के लिए गए थे, इन दो नौजवानों ने पेश किया कि हमें भेजें फट्टों के ऊपर से, हम इंशाल्लाह जाकर अहमदी ख्वातीन को निकाल लाएंगे। उनमें एक गुलाम मोहम्मद साहेब वर्द मिस्त्री गुलाम कादिर साहेब सियालकोट थे और दूसरे अब्दुल हक नाम कादियान के थे, जो अहमदियत के की तरफ माइल तो थे और अहमदी मुजाहिदीन के साथ खिदमत में भी भरपूर हिस्सा ले रहे थे, मगर अभी जमात में शामिल नहीं हुए थे। ये दोनों नौजवान बरसती हुई गोलियों में से तख्ते पर से कूदते हुए उस मकान में चले गए जहां 40 औरतें मौजूद थी। उन्होंने एक औरत को कंधे पर उठाकर तख्ते पर डालना शुरू किया, एक एक औरत को कंधे पर डालकर तख्ते पर डालना शुरू किया और मशरकी मकान वालों ने उन्हें खींच खींच कर अपनी तरफ लाना शुरू किया। जब वो अपने ख्याल में सब औरतों को निकाल चुके और खुद वापस आ गए और महफूज थे तो मालूम हुआ कि 39 औरतें आई हैं और एक नहीं, हालांकि ये यकीनी खबर थी कि 40 औरतें हैं। एक बुढ़िया औरत जो गोलियों के डर के मारे एक कोने में छुपी हुई थी वो वहीं रह गई। अब ऐसे मौके पर इंसान कह सकता है कि 39 आ गई हैं ठीक है, अब अपने जवानों को खतरे में क्यों डालें, बुढ़िया औरत है वैसे ही मरने के करीब है, उसको वहीं छोड़ दें। मगर वो वक्त ऐसा था जबकि अहमदी मुजाहिदीन हर कुर्बानी के लिए तैयार थे। चुनाचे उस वक्त जो इन दो नौजवानों ने अपने आप को पेश किया, गुलाम मोहम्मद साहेब वल्द मियाँ गुलाम कादिर साहेब सियालकोटी और इसी तरह उनके अलावा अब्दुल हक साहेब, ये दो थे जिन्होंने कहा कि हम जाते हैं, फिक्र न करें। चुनाचे गुलाम कादिर साहेब गुलाम मोहम्मद साहेब वल्द मियाँ गुलाम कादिर साहेब जब ये दौड़े हैं तख्ते पर से उस तरफ से बुढ़िया को ढूंढने के लिए, तो जाते हुए सामने से इनके पेट पर गोली लगी है और बहुत गहरा जख्म आया, अंतड़ियों वगैरह अंतड़ियों को चीरती हुई गोली निकल गई। लेकिन बड़े हिम्मत वाले हैं, बड़े मजबूत जवान थे, इन्होंने एक हाथ से अपने पेट को संभाला और फिर भी जाकर उस बुढ़िया को निकालने की कोशिश के लिए अंदर चले गए, लेकिन तौफीक न मिल सकी और वहां दरवाजे पर दूसरी तरफ उसी कमरे में गिर गए। उस पर वो जो गैर अहमदी दोस्त थे अब्दुल हक साहेब, उन्होंने कहा मैं जाता हूं। चुनाचे वो भी गए और उन्होंने बुढ़िया को निकाल लिया और जब वो वापस आने लगे थे तो उनकी पीठ पे गोली लगी और वो भी शहीद हो गए। अब इन दो वाकयात में एक ऐसी अजीब बात भी मुजमिर है जिससे कबूलियत दुआ का भी पता चलता है और मालूम होता है कि किस तरह बारीक बारीक इशारों से अल्लाह ताला बताता है कि मैं अपने बंदों की दिली आरज़ुओं को पूरी किया करता हूँ। वो वाकया ये है कि इन्होंने मैं बताता अर्ज करता हूँ, ये जब अस्पताल तो नहीं था, जिस जगह भी इनको लेके ले जाया गया था वहाँ आर्जी तौर पर तिब्बी इमदाद मुहैया की गई थी, लेकिन चूँकि अंदर का ज़ख्म बहुत ज़्यादा गहरा था और नाकाबले इलाज था इसलिए इनके बचने का कोई सवाल नहीं था, मगर आखिर वक्त तक होश कायम रही। उस वक्त इन्होंने जो इयादत के लिए पास दोस्त बैठे हुए थे उनको बताया कि मुझे इस्लाम और अहमदियत पर पक्का यकीन है, तुम गवाह रहो कि मैं अपने ईमान पर कायम रहते हुए जान दे रहा हूं। ये वाकयात भी ऐसे हैं जो इस्लाम की अजीम पुरानी तारीख को जिंदा करने वाले, उनको दिखाने वाले वाकयात। सहाबा मरते वक्त दूसरों को गवाह कर दिया करते थे, गवाह रहो कि हम इसी दीन पर जान दे रहे हैं। फिर उन्होंने एक और बात बयान की, कहते हैं मैं अपने घर से इसीलिए निकला था कि मैं इस्लाम के लिए जान दूंगा, आप लोग गवाह रहे हैं कि मैंने इस मकसद के लिए जान दे दी। जब मैं घर से चला था तो मेरी माँ ने नसीहत की थी कि बेटा देखना पीठ ना दिखाना। अब इस बात में बहुत गहरा ये राज मुजमिर है जो शायद वैसे जेनों में ना उभरे कि इनको सामने गोली लगी है, पीठ पीछे नहीं लगी, और जो गैर अहमदी थे उनको पीठ पीछे गोली लगी है। और अल्लाह ताला ने ये फर्क करके दिखा दिया कि एक की मां की दुआ थी सामने से मार खाना, पीठ ना दिखाना, वाकईतन उसने पीठ ना दिखाई। तो ये वो पहलू हैं जो इनकी शहादत को बहुत ही अजीम करके दिखा रहे हैं। और फिर उन्होंने अपनी माँ के नाम ये पैगाम भेजा कि मेरी माँ से कह दो कि तुम्हारे बेटे ने तुम्हारी वसीयत पूरी कर दी है। और ये बात, ये पैगाम देकर इन्होंने जान दे दी। कादियान की खमूरेज जंग बहवाला तारीख़ अहमदियत ये वाक़या दर्ज है। अब एक वाक़या, मोहम्मद रमज़ान आलम बीबी चिरागुद्दीन जान बीबी मुनव्वर अहमद वगैरह शुहदा का मैं बयान करता हूँ। ठेकेदार वली अहमद साहेब जो अल्लाह ताला के फ़ज़ल से भी ज़िंदा हैं, वो बयान करते हैं कि मेरे वालिद मोहतरम मोहम्मद रमज़ान साहेब का ख़ानदान मोज़ा खारा निज़ कादियान का रिहायशी था। उनका ख़ानदानी पेशा ज़िम्मेदारी था। पहले उनका ख़ानदान किसी पीर का मुरीद था। खुदा के फजल से 36 में सब ख़ानदान अहमदी हो गया। मुकर्रम मोहम्मद रमज़ान साहेब और मुकर्रम चिरागुद्दीन साहेब जो दोनों भाई मुखलिस अहमदी थे, दोनों भाई दयानत में इतने मशहूर थे कि जब गदर के वक्त हालात ख़राब हुए तो अक्सर लोग अपनी अमानतें मोहम्मद रमज़ान के पास आकर जमा कराया करते थे। उनको यकीन था कि यहाँ उनका माल महफूज होगा। जब हिंदू महाजिर खारा के इलाके में आकर आबाद होना शुरू हुए तो उन्होंने गवर्नमेंट से दरख्वास्त की कि उनको ये इलाका खाली करके दिया जाए। सिखों और हिंदुओं के किरदार का ये फ़र्क है कि सिख तो बज़ोर शमशीर खुद इलाका खाली करवा लिया करते थे। हिंदुओं का यह मुतालबा था कि पहले खाली कराओ फिर हम जाएंगे। तो पुराने बने इसराइलियों की कुछ रवायात इनमें अभी तक जिंदा हैं। बहरहाल उन्होंने हुकूमत से यह दरख्वास्त की, और हुकूमत खासतौर पर हिंदुओं का तो बहुत ही लिहाज करती थी कि हमें पहले खाली करा दो फिर हम दाखिल होंगे। जब कादियान में जमात को इल्म हुआ कि खारा के अहमदी इस वक्त मुश्किल में हैं तो कुछ खुदाम सीनों पर असलह बांध कर हमारी मदद को पहुंचे, यानी वली अहमद साहब ये वाक़या बयान कर रहे हैं। सिखों ने उनकी मुदाहमत की मगर खुदाम ने जुर्रत और बहादुरी के साथ सिखों पर फायरिंग की, हत्ता के गांव का एक हिस्सा सिखों ने बिल्कुल खाली कर दिया और खुदाम गांव के अंदर दाखिल हो गए और अहमदियों को कहा कि आप लोग सूरज निकलने से पहले पहले कादियान चले जाएं, तब आप लोग बच सकते हैं। चुनांचे इसी हदायत पर ठेकेदार वली अहमद साहब के ख़ानदान के बुज़ुर्गों के सिवा सब अहमदी सूरज निकलने से पहले कादियान चले गए, मगर ठेकेदार वली अहमद साहब के बुज़ुर्ग कायम रहे कि नहीं, हम जो जगह छोड़कर नहीं जाएंगे। ये घराना चूंकि ज़िम्मेदारी की वजह से बहुत मशहूर था लिहाजा सिखों का ख्याल था कि यहाँ बहुत ज़्यादा माल और दौलत होगी। सिखों ने जब इस घर पर हमला किया तो इस हमले में ठेकेदार वली अहमद साहब की वालदा मोहतरमा आलम बीबी साहिबा, चचा चिरागुद्दीन साहेब, चची जान बीबी साहिबा, चचा का बेटा 3 साल मुनव्वर अहमद और चचा की एक बेटी और एक रिश्तेदार मोहम्मद शरीफ अब कादराबाद को घर पर ही शहीद कर दिया गया। हमले के वक्त अगरचे मोहम्मद रमजान साहब अपने 3 साल पोते को साथ लेकर घर से निकलने में कामयाब तो हो गए थे मगर सिखों ने पीछा करके तालाब के करीब उनको गोली मारकर शहीद कर दिया। अब एक दोस्त मुकर्रम नियाज अली साहेब खारिया की शहादत का जिक्र करता हूँ। مکرم خواجہ غلام نبی صاحب بلانوی بیان فرماتے ہیں کہ میرا ایک بچہ حمید احمد جو مرکزی حفاظت کا فریضہ ادا کرنے والے نوجوانوں میں شامل تھا اور محلہ کی مخدوش حالت کی اطلاع پا کر اور یہ سن کر کہ سکھوں کے حملے کا بہت بڑا زور ہمارے مکان کے پاس ہے میری خبر معلوم کرنے کے لیے گھر آیا تھا اور ہم یہ دیکھ کر کہ قریب قریب کی عورتیں اور بچے جا چکے ہیں اپنے مکان سے نکلے اور بابو اکبر علی صاحب مرحوم کی کوٹھی میں پہنچے جہاں مرکزی حفاظت کرنے والے نوجوان مقیم تھے. میرے وہاں جانے کے تھوڑی دیر بعد انچارج صاحب کو اطلاع پہنچی کہ ایک مکان میں ابھی تک بہت سی عورتیں اور بچے معصور ہیں اور خطرہ لمحہ بلمحہ بڑھتا چلا جا رہا ہے, ان کو بحفاظت نکالنے کا انتظام کیا جائے. اس پر انچارج صاحب نے نوجوانوں کو آواز دی اور وہ دوڑتے ہوئے آ کر ان کے گرد جمع ہو گئے اور جب انہیں بتایا گیا کہ فلاں مکان میں عورتیں اور بچے موجود ہیں ان کو نکال لیں تو ایک لمحہ توقف کیے بغیر سارے کے سارے نوجوان جن کی تعداد 15-20 سے زیادہ نہ تھی ملٹری اور پولیس کی گولیوں اور سکھوں کی کرپانوں کا مقابلہ کرتے ہوئے محض لاٹھیاں لے کر دوڑ پڑے اور تھوڑی دیر میں 200 کے قریب عورتوں اور بچوں کو بحفاظت نکال لائے. یہ بھی روب کی رسوت کی ایک عظیم مثال ہے. ایک طرف فوج بھی تھی, پولیس بھی تھی, سکھ ہر قسم کے ہتھیاروں, رائفلوں, کرپانوں وغیرہ سے مسلح, اور مقابل پہ 15-20 صرف لاٹھی بردار. اور ان کو یہ توفیق مل گئی کہ ان کے حملے کو چیرتے ان کے جتھوں کو چیرتے ہوئے بیچ میں سے رستہ بنایا اور محفوظ طریق پر عورتوں اور بچوں کو نکال لائے. کسی قسم کی کسی گھبراہٹ کا کوئی اظہار نہیں کیا. جب ہمارے مجاہد ان کو اپنی حفاظت میں بورڈنگ کی طرف لا رہے تھے تو موزہ بٹرا سے قادیان نالوے رستے کے قریب جو محلہ دارالرحمت اور محلہ دارالعلوم کے درمیان واقع ہے بہت سے مسلح سکھوں نے حملہ کرنے کی کوشش کی. یہ دیکھ کر ہمارے نوجوان جن کے پاس صرف لاٹھیاں تھیں ان کے مقابلے میں ڈٹ گئے اور پھر اللہ تعالیٰ نے یہ موضع دکھایا کہ ان سکھوں کو توفیق نہیں ملی ان کو مارنے کی. جب تک ملٹری اور پولیس والے وہاں نہ پہنچے اس سے پہلے کئی سکھوں کو یہ 15-20 نوجوان لاٹھیوں سے مار کے بھگا چکے تھے اور ہمارے نوجوانوں میں سے کسی کو خراش تک نہیں آئی تھی. خواتین اور بچوں کو نرغے سے نکالنے کے لیے جو مجاہدین اپنی جانیں ہتھیلی پر رکھ کر مردانہ وار آگے بڑھے تھے ان میں سے ایک مجاہد جو نہایت سجیلا جوان تھا اور رضاکار بن کر قادیان کی حفاظت کی غرض سے کھاریاں ضلع گجرات سے آیا ہوا تھا, اس کا نام نیاز علی تھا. نامعلوم اپنے ساتھیوں سے کس طرح علیحدہ ہو گیا. بعد میں معلوم ہوا کہ ملٹری نے نہایت صفاقی سے اسے گولی کا نشانہ بنا دیا. اب یہ دیکھیں کتنا عظیم اللہ تعالیٰ کی نصرت کا معجزہ ہے کہ 15-20 لاٹھی بردار بغیر کسی رائفل کے جاتے ہیں اور سکھوں کے حملے کو سکھوں کے لشکر کے بیچ سے رستہ بناتے ہوئے صفے چیرتے ہوئے فوج اور پولیس کی گولیوں سے بے خوف پار اتر جاتے ہیں اور احمدی عورتوں اور بچوں کو نکال آنے میں کامیاب ہو جاتے ہیں اور اس عرصے میں ان کو خراش تک نہیں آتی. جبکہ سکھ یعنی جن کی تعداد معین نہیں وہ ان کی لاٹھیوں سے مارے گئے. تو یہ واقعات بتاتے ہیں کہ احمدیت کوئی مسیح موت کے ہاتھ کا لگایا ہوا پودا نہیں, یہ خدا کے ہاتھ کا لگایا ہوا پودا ہے جس کو اللہ نے آپ کے ہاتھ سے لگوایا ہے اور یہ پودا کبھی ناکام نہیں ہو سکتا. یہ لازماً بڑھے گا اور لازماً ہمیشہ ترقی کرتا چلا جائے گا اور دشمن کی پھونکے اس روشن چراغ کو کبھی بجھا نہیں سکیں گی جسے حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی اور قرآن کی پیشگوئیوں کے مطابق اس زمانے میں روشن کیا گیا ہے. اب ایک شہادت عبد المجید خان صاحب کی ہے جن کا میں ذکر کرنا چاہتا ہوں. پروفیسر ڈاکٹر نصیر احمد خان صاحب مرحوم کے یہ ماموں تھے. آپ مسجد اقصیٰ قادیان میں قرآن کریم کی کلاس لیا کرتے تھے. مرحوم تقسیم ملک کے بعد دوبارہ قادیان گئے. اس وقت آپ پاکستان کی فوج میں ملازم تھے. انہوں نے چاہا کہ میں اپنے والدین کو جا کر لے آؤں. بہت دلیر تھے, لوگوں نے منع بھی کیا, مگر وردی پہن کر عازم سفر ہو گئے. آپ کے جانے سے تھوڑی دیر بعد ایک آدمی آیا اور اس نے کہا کہ وہاں پر ایک نوجوان کا سر پڑا ہوا ہے. جب تحقیق کی گئی تو وہ عبد المجید خان صاحب کا سر تھا جو کھارا سے نکلتے ہی شہید کر دیے گئے تھے. ایک شہادت مکرم بدر الدین صاحب, ان کی اہلیہ گلاب بی بی صاحبہ اور ان کے بیٹے محمد اسماعیل کی ہے. مکرم بدر الدین صاحب قادیان کے قریبی گاؤں سیکھواں کے رہنے والے تھے. پیدائشی احمدی تھے. ہر جمعہ باقاعدگی سے قادیان پیدل جا کر پڑھتے تھے. آپ کی اہلیہ مکرمہ گلاب بی بی صاحبہ بھی پیدائشی احمدی تھیں. آپ احمدیت کی خاطر ہر مشکل کو برداشت کرنے والی تھیں. آپ کے بیٹے محمد اسماعیل صاحب نے والدین کی تربیت سے صالح ہونے کا مقام حاصل کیا تھا. بہت نیک انسان تھے. یہ بھی ہر جمعہ قادیان جایا کرتے تھے اور حفاظت مرکز کی ڈیوٹی بڑے شوق سے ادا کرتے تھے. واقعہ شہادت. تقسیم ملک کے اعلان کے بعد گاؤں کے اکثر احمدی قادیان منتقل ہو چکے تھے, لیکن ابھی گاؤں کلیت نہیں چھوڑا تھا. اچانک سکھوں نے گاؤں پر حلہ بول دیا اور مسلمانوں کے گھروں پر قبضہ کر لیا اور ان کو گاؤں چھوڑنے پر مجبور کر دیا. مکرم ابراہیم صاحب بیان کرتے ہیں کہ میرے والد صاحب بدر الدین صاحب, والدہ گلابی بی صاحبہ اور بھائی محمد اسماعیل صاحب گاؤں سے ایک قافلے کے ساتھ قادیان آ رہے تھے. یہ قافلے پر سکھوں نے حملہ کر دیا. میں خود اس قافلے میں شامل تھا. وہاں پر میرے والد, والدہ اور بھائی محمد اسماعیل کو شہید کر دیا گیا. حملہ کے وقت مجھے میرے والد صاحب نے اشارہ کیا کہ بھاگ جاؤ, یعنی اپنے نکلنے کی وجہ یہ بیان کر رہے ہیں کہ کسی بزرگ کی وجہ سے نہیں گیا تھا, والد کی اطاعت میں گیا ہوں, کیونکہ وہ سمجھ گئے تھے کہ ان کا بچنا محال ہے. بس غالباً اپنی نسل کو جاری رکھنے کی تمنا پوری کرنے کی خاطر انہوں نے ان کو اشارہ کیا کہ تم نکل جاؤ. اور اللہ تعالیٰ نے ان کو توفیق دی کہ اس حملے کے باوجود اس گھیرے سے باہر آ گئے اور اس طرح اللہ تعالیٰ کے فضل سے وہ بچ گئے. مگر اثر یہ تھا کہ بدحواس ہو چکے تھے, کوئی ہوش نہیں رہی تھی. میں کون ہوں, کہاں سے آیا ہوں, کیا ہو رہا ہے. لیکن اللہ تعالیٰ نے مرحوم شہید باپ کی خواہش کو پورا کرنا تھا اور اس سلسلے کو جاری رکھنا تھا. چنانچہ کچھ دوستوں کو علم ہوا ان کا, یعنی بہکتے بھٹکے ہوئے بد احمدی دوستوں کے نظر میں آ گئے اور وہ ان کو پکڑ کر قادیان لے آئے. اور جہاں تک شہداء کا تعلق ہے, کچھ عرصے کے بعد احباب ان کے اشارے پر وہاں پہنچے اور ان کی لاشوں کو وہاں دفن کر دیا. اب آخری ذکر مکرم عبد الرحمان صاحب شہید کا ہے, یعنی اس سلسلے میں جو شہادتیں ہوئی ہیں قادیان میں تقسیم کے وقت, ان شہادتوں میں یہ آخری ذکر میں کر رہا ہوں. اس کے بعد یہ تذکرہ ابھی لمبا ہے اور بہت دیر چلتا رہے گا. ابھی تو حضرت خلیفہ المسیح ثالث کے زمانے کی شہادتوں کا دور ہے, بہت سی عظیم دور ہے. پھر اس عاجز کے زمانے میں جو خدا تعالیٰ نے بعض جو شہید ہونے کی توفیق ملی ان کا بھی ذکر ہوگا. تو یہ سلسلہ اللہ بہتر جانتا ہے کب تک چلے گا. ہو سکتا ہے جلسہ سالانہ تک یہ خدمات کا سلسلہ اسی طرح جاری رہے. और इसके नतीजे में इंशाल्लाह ताला जो मालूमात इकट्ठी होंगी उनके अलावा जो शुहदा के ख़ानदान हैं खुसूसन उनके दिल में अपने माँ बाप की कुर्बानियाँ अहमियत के साथ एक गैर मामूली वाबस्तगी पैदा कर देंगी। वाबस्तगी है तो उस वाबस्तगी को और भी चमका देंगी। और मैं यकीन रखता हूँ कि शहादतों का सिलसिलावार आगे बढ़ता रहेगा और अगली सदी तक इनकी यादें और शहादा को भी पैदा करती रहेंगी। बस मैं उम्मीद रखता हूँ कि ये सिलसिला जो शहादात के जिक्र का चला है ये बहुत बाबरकत साबित होगा। कैप्टन नूर अहमद साहब बयान करते हैं कि अब्दुल रहमान साहब शहीद पीरू शाह के रहने वाले थे और फौज में हवालदार थे और बड़े बहादुर थे। हमारी मुलाकात हिफाजत मरकज के सिलसिले में कादियान में हुई। वाकया शहादत यह है कि कैप्टन साहब मसूफ बयान करते हैं हमने किसी शख्स ने तलवंडी जुमला में ये तरह दी कि धूप सड़ी में हमने कुएं में 303 की राइफल फेंक दी है। इन हालात में उस जमाने में 303 की राइफल की अहमदियों के नज़दीक बहुत खतर थी क्योंकि दुश्मन ने तो कहा मशहूर किया था कि बे इंतहा असला है लेकिन बहुत मामूली असला था। एक 303 राइफल के लिए भी मुजाहिदीन जान देने के लिए तैयार बैठे थे क्योंकि उस राइफल के जरिए कई लोगों की जानें बचाई जा सकती थी। तो मुकर्रम कैप्टन शेरुली साहब ने कैप्टन नूर अहमद साहब के बयान के मुताबिक मुझे 5 आदमियों के हमरा भेज दिया कि आप लोग जाकर राइफल तलाश कर लावें। जब हम वहाँ पहुँचे तो क्या देखते हैं कि कुएं के साथ वो रस्सी नहीं है जिसके जरिए से कुएं में उतरा जावे। मैंने किसी चीज़ को तलाश करने की कोशिश की और कुएं में छलांग लगा दी। छलांग लगाते ही मेरी पुश्त में एक बर्छी धंस गई। मुझे बहुत ज़्यादा तकलीफ हुई लेकिन मैंने उसकी परवाह किए बगैर कुएं में गोता लगाया लेकिन कुएं में कोई राइफल नहीं थी। एक गलत इतला थी या किसी ने देख लिया होगा राइफल फेंकते हुए और इनके पॉइंट से पहले निकाल ली थी। सिर्फ 3-4 बर्छियाँ थीं जिनमें से एक बर्छी ने इनको ज़ख्मी किया। और वापसी राजनपुर के करीब हमने देखा कि कुछ सिख वहाँ से निकल रहे हैं। हम परवाह किए बगैर आगे बढ़ गए लेकिन अब्दुल रहमान साहब हवालदार पीछे ही रह गए। जब सिखों ने यह देखा तो भाग कर आए और मौका पर ही अब्दुल रहमान साहब को शहीद कर दिया। हमें इस वाक़या की इत्तला बाद में मिली। हम जब तिलवंडी जुमला पहुँचे तो पीछे से आने वाले किसी आदमी ने हमें बताया कि अब्दुल रहमान को सिखों ने मार दिया है और लाश कमाद में फेंक दी है गन्ने के खेत में। हम लोग वहीं से जाए वारदात की तरफ लौटे और अब्दुल रहमान की लाश को हिफाजत से वापस ले आए। तो ये रूह थी जो उस ज़माने में काफरमा थी। अजीम बहादुरी के नमूने दिखाए हैं मुजाहिदीन ने। और अमर वाक़ यह है कि आप तलाश करके देखें तारीख में इस्लाम की अव्वलीन तारीख के सिवा आपको इस किस्म की बेबाक शहादतों और कुर्बानियों के वाक़ियात और नज़र नहीं आएंगे। मैं उम्मीद रखता हूँ कि आप लोग इन वाक़ियात की यादों को हमेशा अपने दिल की दुनिया में आबाद रखेंगे और आपकी दिल की दुनिया इन वाक़ियात की याद से जगमगाती रहेगी। और इन्हीं में से इन्हीं लोगों में से जिनके दिलों में यह याद वाबस्ता है आसमान में अहमियत पर चमकने वाले सितारे भी पैदा होंगे। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। अल्हम्दुलिल्लाह नहमदुहू व नस्तईनुहू व नस्तगफिरुहू व नूमिनु बिही व नतवक्कलु अलैह व नऊज़ु बिल्लाहि मिन शुरूरि अन्फुसिना व मिन सय्यिआति अमालिना من يهد الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل واللسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.